यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। घटनालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न गृहमन्त्री सुधन गुरूङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता पहुँच गुमाएको संयुक्त राष्ट्रसंघद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-83 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकार मध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
हामीले हिजो अथक प्रयास गरेको प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबलली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेएनजी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न पनि आग्रह गर्नुभयो। श्री गुरूङ समय लिएर संसदको रोस्टममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्टमबाट फर्किनु भएको थियो। त्यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्क बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐन बहादुर महर, गीता गुरूङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरिखान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै हिजोको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली कांग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी थियो भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीड़ित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिनुहुँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिनुहुँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको फलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिश कार्यान्वयन गर्न तत्पर रहेको पनि स्पष्ट पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाण्डु महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको ह्वील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 31 गते बुधबार दिउँसो 1:15 बजे बस्नेछ। काठमाण्डु महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार 25 गते त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। उपचारका क्रममा उहाँको निधन भएको छ। उहाँको निधनमा महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले हिजो जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँसपास खोज्न उद्यत भएको जनाइएको छ। सर्लाहीको गोडैता नगरपालिका 10 सिसौटियामा एक युवकले पनि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरदेखि करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आईबीडीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा 3 दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रूपियाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन पनि दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा हिजो भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक वार्षिक लेखा परीक्षण आगामी पुष मशान्त भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक संचार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। खुकुरी प्रहारबाट दिप्रुङ चुई चुम्मा गाउँपालिका एक यामखा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा खोटाङका एकै घरका तीनजना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटीमाया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। उनकी श्रीमती र छोरी विरूद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदूरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। संघीय संसदका उपसभामुख उपाध्यक्ष तथा साथै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहित बिर्तामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिइएको छ। बैतडीको सिगास गाउँपालिका दुई स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू गरिएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरूद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरूद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरू गरिएको हो। सिनियर अनमी रञ्जना राई:
पालिकाभरि दुईटा छ क्यारा, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले चाहिँ यसैमा छ यो मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउण्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम शुरू गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा, धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता छ। डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न, अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्य कर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
गाजरी आसपासमा रहेका सुर्ने गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा।
पाएका संस्थाहरू हुन्, वर्षमा दुईचोटि अल्ट्रासाउण्ड क्याम्पसमा जानुभएको हामी सञ्चालनमा छ सर। अहिलेसम्म डर जानुपर्ने अवस्था थियो त्यो ठाउँबाट, अहिले त्यो अलिक सहज भएको छ हामीलाई।
अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउन 11 गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी शुरू गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी कोषका संचालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी शुरू गरेको हो। तयारी स्वरूप यही असार 27 गते आजदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न शुरू गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढ़िरहेको बेला महिला संगठन खारेज भएकोमा दुःख व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च घटाएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर सशस्त्र द्वन्द्व, दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब 12 करोड़ महिला र बालिकालाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ। संकटग्रस्त विभिन्न 52 देशका 855 महिला नेतृत्वका तथा महिला अधिकार संगठनबाट प्राप्त जवाफमा आधारित यो रिपोर्टले 84% समूहले सन् 2025 जनवरी यता आफ्ना सेवाको माग बढ़ेको अनुभव गरेका देखाएको छ। युन उमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोपले एक विज्ञप्तिमा भन्नुभएको छ। स्पेनको दक्षिणी अण्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अण्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड़ रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37औं वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमान्दार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढ़िरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरूङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ। चालू आर्थिक वर्षमा 4,200 जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको भन्दा झण्डै 500 जनाले बढी भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बारसिंगा, पाटे बाघ, जंगली हात्ती, एकसिगे गैंडा, चितुवा, नीलगाई, जरायो, रतुवा लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा गैराती भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा फेभियन रुइज र मिकेल मेरिनोको 1-1 गोल सामेल थियो। खेलको 30 मिनटमा फेभियन रुइजले गोल गर्दै स्पेनलाई 1-0 गोलको अग्रता दिलाए। खेलको 41 मिनटमा बेल्जियमका खेलाड़ी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा पुर्याए। त्यसपछि खेलको 88 मिनटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमी फाइनलमा पुर्याए। स्पेनले सेमी फाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थान तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरि साँझ 7:08 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5-सदस्यीय समिति गठन। घटनालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न गृहमन्त्री सुधन गुरूङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।